यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको प्रस्ताव अघि बढ़ाउने विषयमा छलफल। दुवै प्रस्तावमाथि औपचारिक र अनौपचारिक छलफल गरी निष्कर्षमा पुग्ने निर्णय भएको नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठको भनाई। देशका अन्य भागका तुलनामा काठमाडौँ उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या बढ़दो, संक्रमण नियन्त्रण गर्ने उद्देश्यले काठमाडौँ जिल्लाभर सभा सम्मेलन जुलुस धरना लगायतका क्रियाकलापमा रोक। जाडोयाममा शीतलहर र हिमपातका कारण हुन सक्ने क्षति रोक्न पूर्व तयारी र प्रतिकार योजना अघि बढ़ाउन सम्बद्धहरूलाई गृहमन्त्री रामबहादुर थापाको निर्देशन। र कोरोना संक्रमणका कारण जापानमा बेरोजगारी दर 3 वर्ष यताकै उच्च बिन्दुमा। समाचार अब विस्तारमा। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको हिजो बसेको सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावमाथि औपचारिक र अनौपचारिक छलफललाई एकैसाथ अघि बढ़ाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अगाडिका बैठकमा आफ्नो तर्फबाट प्रस्तुत गर्नुभएका प्रस्तावहरूमाथि नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले बैठकपछि जानकारी दिनुभयो। प्रवक्ता श्रेष्ठले प्रस्तावहरूमाथिको औपचारिक छलफल शुरू भएको पनि बताउनुभयो।
आज पार्टीको सचिवालयको बैठकमा पार्टीको संकट समाधानका सन्दर्भमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रस्ताव र अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल शुरूआत भएको छ। छलफल औपचारिक रूपमा अगाडि बढ़ाउने कार्यका साथसाथै अनौपचारिक छलफल अन्तर्क्रियाको क्रम पनि अगाडि बढ़ाउनु उपयुक्त हुन्छ भन्ने बैठकले ठानेको छ। त्यस अन्तर्गत नेताहरूको बीचमा अनौपचारिक छलफल अन्तर्क्रिया र संवादका प्रक्रियाहरू पनि अगाडि बढ़ाइनेछ। छलफल प्रारम्भ भएको छ, त्यसमा कमरेड प्रचण्ड र कमरेड केपी शर्मा ओलीले मूलत आफ्नो धारणाहरू राख्नु भएको छ, अरू कमरेडहरूले पनि सामान्य टिप्पणी गर्नुभएको छ। प्रस्ताव र त्यो प्रस्ताव साथसाथै पार्टीको संकटको चुरो कारण र त्यसको समाधान वा निकासका बारेमा सबै कमरेडहरूले विषयमा केन्द्रित भएर गम्भीर छलफल गर्ने काम बाँकी नै छ।
प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा गर्दै देखा परेका समस्याको समाधान खोज्ने दिशामा छलफल अगाडि बढ़ाउने प्रयास भइरहेको बताउनुभयो। सचिवालयको बैठक आज फेरि दिउँसो 1 बजे पुनः बस्ने कार्यक्रम रहेको छ। दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मक्सिर 18 गते हुने स्थायी कमिटी र यही मक्सिर 25 गते हुने केन्द्रीय कमिटिको बैठकमा लाने वा अलग अलग रूपमा लाने भन्ने बारेमा नेताहरूबीच सहमति जुट्न सकेको छैन। यही मक्सिर 3 गतेको सचिवालय बैठकले स्थायी कमिटिको बैठक मक्सिर 18 र केन्द्रीय कमिटिको बैठक मक्सिर 25 गते बोलाउने निर्णय गरेको थियो। गत भदौ 26 गतेको स्थायी कमिटिको बैठकले सहमतिका साथ शीर्ष नेताहरूको कार्य विभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो। पछिल्ला समय मन्त्री परिषदमा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ता बीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था रका प्रमुख सामन्त कुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्ष द्वैबीच लिखित आरोप प्रत्यारोप पत्र सार्वजनिक भएपछि विवादले नयाँ रूप लिएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले गणतान्त्रिक व्यवस्थाका कार्यान्वयनका कतिपय पक्षमा कमजोरी भएमा समीक्षा गर्न सकिने तर राजतन्त्र पुनस्थापनाको माग बेमौसमी बाजा भएको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै प्रवक्ता श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको आन्दोलनबाट स्थापित भएकाले प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताउनुभयो। हिजो देशभर थप 1304 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हिजो संक्रमित हुनेमा 803 पुरूष तथा 501 महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या 2,34,756 पुगेको छ। त्यस्तै हिजो कोरोना भाइरसको संक्रमणबाट थप 21 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 1,529 पुगेको पनि मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा 8,583 जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म 17,76,330 जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म 2,16,594 जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो 24 घण्टामा देशभर 2,073 संक्रमित निको भएर घर फर्किएका हुन्। हाल देशभर 16,633 सक्रिय संक्रमित रहेका छन्। काठमाडौँ उपत्यकामा हिजो थप 530 कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा 290 पुरूष र 240 महिला रहेका छन्। हिजो थपिएका संक्रमित मध्ये काठमाडौँका 409, ललितपुरका 85 तथा भक्तपुरका 36 रहेका छन्। यो सँगै उपत्यकामा संक्रमितको संख्या 1,09,656 पुगेको छ। अन्य क्षेत्रको तुलनामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च छ भने संक्रमणको उच्च जोखिम रहेको मन्त्रालयले जनाएको छ। यसैबीच कोरोना संक्रमण बढ़दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभर भीड़भाड़ जन्य गतिविधि गर्नमा रोक लगाएको छ। सभा जुलुस धरना प्रदर्शन लगायतका क्रियाकलापमा रोक लगाइएको र निर्देशन विपरीत क्रियाकलाप भए स्थानीय प्रशासन ऐन 2028 तथा संक्रामक रोग ऐन 2020 को व्यवस्था अनुसार कार्यवाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्पष्ट पारेको छ। काठमाडौँका अधिकांश स्थानीय तहमा भने विद्यालयमा पठन पाठन शुरू गर्ने तयारी अघि बढ़ाइएको छ। संघीय सरकारले स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाई क्रियाकलाप अघि बढ़ाउन अधिकार प्रत्याजन गरेपछि कतिपय स्थानीय तहले पठन पाठन सञ्चालन गरिसकेका छन् भने कतिपय शुरू गर्ने तयारीमा रहेका छन्। काठमाडौँको शंकरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठन पाठन सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिइसकेको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो। तारकेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले भने स्वास्थ्य मापदण्ड अपनाएर यही मक्सिर 21 गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्। ललितपुर महानगरपालिकाले भने काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोविड संक्रमण दर बढ़दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुख संघको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कसरी र कहिले विद्यालय खोल्ने भन्ने काठमाडौँ उपत्यकाका नगर प्रमुखसँग छलफल गरेर निर्णय गरिने बताउनुभयो। गृहमन्त्री रामबहादुर थापाले जाडोयाममा शीतलहर र हिमपातका कारण हुन सक्ने जोखिम न्यून गर्नका लागि आवश्यक पूर्व तयारी र प्रतिकारी योजनाका साथ अघि बढ़न निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा हिजो भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री थापाले जाडोको समयमा हिमपात तथा शीतलहरका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक योजनाका साथ अघि बढ़न निर्देशन दिनुभयो। बैठकमा शीतलहर एवं हिमपातका पूर्व तयारी तथा प्रतिकारी योजना निर्माणका सम्बन्धमा छलफल भएको थियो। त्यस्तै विपद खोज उद्धार तथा आधारभूत तालिमको पाठ्यक्रम 2077 र विपदका समयमा खोज तथा उद्धार प्राथमिक उपचार र सब व्यवस्थापनका लागि आवश्यक सामग्री सम्बन्धी मापदण्ड 2077 स्वीकृतिका विषयमा पनि छलफल भएको छ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठी, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा सेवा सुविधा पुर्याएर त्यही बस्ने वातावरण बनाउनु पर्ने बताउनु भएको छ। तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदी सुडे पुलको हिजो उद्घाटन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले रोजगारीका अवसर सिर्जना गरेर श्रम शक्तिलाई गाउँमै रोक्नु पर्ने बताउनुभयो।
नमस्ते बाउजू, चिया पिउनु भो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगंज विमानस्थललाई नेपालको हब एयरपोर्टको रूपमा विकास गरिने बताउनु भएको छ। नेपालगंज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको हिजो उद्घाटन गर्दै उहाँले नेपालगंज र विराटनगर विमानस्थललाई भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको प्राथमिकतामा राखेको बताउनुभयो। मन्त्री भट्टराईले नेपालगंज विमानस्थलको गुरूयोजना अनुसार टर्मिनल भवन, रनवे मरम्मत लगायत भौतिक तथा प्राविधिक कार्यका लागि जग्गा अधिग्रहण बाहेक सरकारले करिब 4 अर्ब रूपियाँ लगानी गर्ने जानकारी पनि दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले देशका 55 विमानस्थल मध्ये सम्भावना भएकालाई प्राथमिकताका साथ अघि बढ़ाइने पनि बताउनुभयो। सिमकोट विमानस्थलको अनुगमनका लागि पुग्नुभएका मन्त्री भट्टराईले हुम्लाबाट कैलाश मानसरोवरको दर्शन गर्न अन्य सम्भाव्यता अध्ययन गर्नुपर्ने र हुम्लीको विकासका लागि गुरूयोजना बनाउन आग्रह पनि गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मुलुकका सातै प्रदेशमा एक एक मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय र संकल्प अनुसार काम अघि बढ़ेको बताउनु भएको छ। महोत्तरीको बर्दिवास नगरपालिका 11 सुन्दर बस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार तयार गर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताउनु भएको छ। योगी नरहरिनाथ प्राकृतिक चिकित्सालय चितवनको हिजो निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। मन्त्री ढकालले जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेको पनि बताउनुभयो। प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेशकै नमूना अस्पताल बनाउने बताउनु भएको छ। मुख्यमन्त्री राउतले प्रादेशिक अस्पतालमा थप भएको 3 विभागको हिजो उद्घाटन गर्नुहुँदै प्रदेश सरकारले यस अस्पताललाई मधेस स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रूपमा विकसित गर्ने गरी विधेयक ल्याइएको बताउनुभयो। मुख्यमन्त्री राउतले यस सम्बन्धी अन्य कानून तथा पूर्वाधारहरूको निर्माण गरेर संचालनमा ल्याएर प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ल्याइने पनि बताउनुभयो। प्रादेशिक अस्पतालमा ओसीएमसी विभाग, केएमसी विभाग र आँखाको बहिरंग विभाग संचालनमा आएसँगै अस्पतालमा 20 विभाग संचालनमा आएको छ। तराई मध्य सुँदै पूर्व पश्चिम जोड्ने हुलाकी राजमार्गको हालसम्म 57% काम सम्पन्न भएको छ। 65 अर्ब रूपियाँको लगानीमा निर्माणाधीन राजमार्गको 604 किलोमिटर सड़क कालोपत्रे भइसकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
तराईका जिल्लाहरू जोड्ने लाइफलाइनका रूपमा परिभाषित गरिएको हुलाकी राजमार्ग अन्तर्गत पूर्व पश्चिम राजमार्ग निर्माणको काम धमाधम भइरहेको छ। निर्माण शुरू भएको 1.5 दशक पूरा हुँदा सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा परिचित हुलाकी राजमार्गको 604 किलोमिटर कालोपत्रे भइसकेको छ। 1792 किलोमिटर लम्बाई रहेको राजमार्गमा 250 पुल निर्माण हुनेछन्। त्यसमध्ये अहिलेसम्म 96 पुलको निर्माण भइसकेको हाल निर्माण कार्य भइरहेका पुल बनेपछि मेचीदेखि चितवनसम्म सड़क सञ्जाल खुल्ने हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख रोहित कुमार विश्वालले बताउनुभयो।
जुन निर्माणाधीन चरणमा छ त्यो सबै सम्पन्न हुने बित्तिकै मेचीदेखि शुरू गरेर चितवनसम्म बिना अवरोध सबै ठाउँमा चाहिँ बाटो खुल्ने शुरू हुन्छ। नवलपरासी, रूपन्देही, कपिल वस्तु, जहाँ बस्ती पहिलेदेखि छ यी ठाउँहरूमा चाहिँ निर्माण सम्पन्न भइसक्यो। बाँके जिल्लामा निर्माण सम्पन्न भइसक्यो, तब दाङ जिल्लामा निर्माणाधीन छ। बर्दिया जिल्लाको निर्माण सम्पन्नै जस्तो भइसक्यो। कैलाली जिल्ला, कञ्चनपुर जिल्लाहरूमा निर्माण भइरहेछ। यसरी सबै जिल्लाको बस्ती जति चाहिँ कभर गरिनै सक्छ।
हुलाकी राजमार्ग आयोजना अन्तर्गतका सड़कको अधिकांश स्थानमा अहिले स्तर उन्नतिको काम भइरहेको छ। निर्माण सामग्रीको अभाव, पुल निर्माणको डिजाइन र अनुमतिमा ढिलाइ, निकुञ्ज क्षेत्रको अवरोध र स्थानीय वासीको विभिन्न मागका कारण राजमार्ग निर्माणमा पटक पटक अवरोध आउने गरेको निर्देशनालयले जनाएको छ। हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख विश्वाल:
नगरपालिकाहरूले अवरोध गरेर सामग्री निकाल्नु नदिएको त्यस्तो खालको अवस्थाहरू पनि छ। राष्ट्रिय निकुञ्जको गाउँको हाम्रो माडीमा पुलहरू त्यहाँ निर्माण भएको, पुलको सँगै चाहिँ बफर जोन पर्दैछ। पुलमा 7 जलहरू छ, 7 मध्ये 6 जलहरू उठेर माथिबाट पुल बनाउने क्रममा हामी छौँ। 7 जलमा चाहिँ त्यहाँबाट चाहिँ जल राख्नु दिनुभएको छैन।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने निकुञ्जको भित्री भागमा बफर जोन परेकाले त्यस क्षेत्रमा निर्माण प्रक्रिया प्रक्रिया अघि बढेको छैन। चितवन राष्ट्रिय निकुञ्जमा वातावरणीय अध्ययन सकिए पनि निकुञ्ज कार्यालय र वन विभागबाट स्वीकृति आउन बाँकी छ। आर्थिक वर्ष 2079-80 सम्ममा सड़क निर्माण गरिसक्ने लक्ष्य लिएको हुलाकी राजमार्ग आयोजनाको संशोधित लागत अनुमान 65 अर्ब रहेको छ। राणा शासनकालमा चिठी आदान प्रदान गर्ने हुलाकी सड़कको अवधारणा पछि यसको विकास भएको थियो। हुलाकी राजमार्ग निर्माण सम्पन्न भएपछि तराई मधेसका नागरिकलाई यातायात सर्वसुलभ र सहज हुनेछ, साथै यसबाट शिक्षा, स्वास्थ्य, कृषि, व्यापार लगायतको विकासमा पनि सहयोग पुग्नेछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रिय मानवाधिकार आयोगले सड़क विस्तार गर्दा घर भत्काएर विस्थापित भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी आवास तथा सम्पत्तिको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। सर्वोच्च अदालतको आदेश विपरीत व्यक्तिको घर भत्काएर विस्थापित बनाई सम्पत्ति नष्ट गरिएका व्यक्तिको सम्पत्तिको उचित क्षतिपूर्ति प्रदान गरी आवास तथा सम्पत्तिको अधिकार सुनिश्चित गर्न आयोगले सरकारसँग आग्रह गरेको हो। कालीकोटमा निर्माणाधीन दर्जनौं लघु जलविद्युत आयोजना अलपत्र परेका छन्। जिल्लाका उत्सव खोला, हाउडीगाड, बालीगाड, घट्टेघाड, थिर्पुघाड, मालकोट लघु जलविद्युत आयोजना निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन्। यी लघु जलविद्युत आयोजनाको काम अघि बढ़ेको भए पनि रकम अभावले काम शुरू हुन नसकेको नेपाली कांग्रेस कालीकोटका उपसभापति शंकर न्यौपानेले बताउनुभयो। दर्जनौ लघु जलविद्युत आयोजना भए पनि कयौं मर्मत सम्भार र निर्माणका लागि रकम अभाव लगायतका कारणले बन्द भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल साईले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले त्रिवीमा आर्थिक अनुशासन कायम गर्दै बेरुजु न्यूनीकरण गर्न कुनै कसुर बाँकी नराख्न सम्बन्धित विभागलाई निर्देशन दिनुभएको छ। उहाँले आन्तरिक लेखा परीक्षणमा एकरूपता कायम गरी लेखा परीक्षणमा संलग्न कर्मचारीलाई बेरुजु फर्चियोटमा समन्वयको भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो। ड्यूटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातका कारण निधन भएको छ। सोलुखुम्बु स्थित केरूङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत 50 वर्षीय चित्रबहादुर गुरूङको निधन भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस हुनुभएका गुरूङलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। जोगबनीदेखि किमाथाङकासम्म जोड्ने उत्तर दक्षिण सड़क आयोजना कोशी करिडोरको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको सो करिडोर आगामी आर्थिक वर्ष 2083-84 भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
उत्तर र दक्षिणका दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने निकै छोटो दूरी रहेको उत्तर दक्षिण सड़क योजना कोशी करिडोर निर्माणलाई सरकारले महत्व दिएको छ। उत्तर दक्षिण सड़क योजना कोशी करिडोर अन्तर्गत भारतीय सीमा जोगबनीदेखि शंखुवासभाको खाँदबारीसम्म हाल सड़क निर्माण भइसकेकाले सार्वजनिक यातायात समेत सञ्चालनमा छन्। उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कुल 390 किलोमिटर लम्बाई रहेको सो सड़क योजना मध्ये हाल शंखुवासभाको खाँदबारीदेखि किमाथाङकासम्म को सड़क निर्माण तीव्र बनाइएको छ। सो व्यापारिक मार्ग मध्ये उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले हाल खाँदबारीदेखि किमाथाङकासम्मको कुल 162 किलोमिटर लामो सड़क खण्ड निर्माण गरिरहेको छ, जसमध्ये खाँदबारी तर्फबाट हालसम्म 134 किलोमिटर ग्राभेल तथा माटे सड़क र चीनको सीमाबाट नेपालतर्फ 14 किलोमिटर गरी कुल 148 किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। बाँकी 14 किलोमिटरको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको आयोजनाले सड़क निर्माणलाई तीव्र बनाएको र हाल सो सड़क खण्डको खाँदबारीदेखि 90 किलोमिटर उत्तरतर्फ च्याम्थाङसम्म सार्वजनिक यातायात समेत सञ्चालनमा आएको उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाका निर्देशक शिव नेपालले जानकारी दिनुभयो।
162 किलोमिटर मध्ये 14 किलोमिटर खटानी खण्ड चाहिँ नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। यो बाँकी 148 किलोमिटर मध्ये 134 किलोमिटर चाहिँ ट्र्याक खोलिएको र साना सवारी साधनहरू जान सक्ने बनिसकेको छ भने 14 किलोमिटर खण्ड चाहिँ तिब्बतको बोर्डरदेखि दक्षिणतिर काम चाहिँ भइसकेको छ तर यातायातको साधन चलेका छैन। अब सम्भवतः यही हप्ता चाहिँ हाम्रो लगभग 40 किलोमिटर कालोपत्री गर्ने ठेक्का निकाल्दैछौँ।
व्यापारिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिएको कोशी करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेटेर सरकारले त्यसै अनुसारको बजेटको समेत व्यवस्था गर्दै आएको छ। कुल 16 अर्ब 20 करोड लागत अनुमान गरिएको सो करिडोर आगामी आर्थिक वर्ष 2083-84 भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म यस आयोजनाको करिब 22% भौतिक प्रगति र 20% वित्तीय प्रगति भएको आयोजना निर्देशक नेपालको भनाइ छ।
यसको लगभग 2 अरब जति लगानी लाग्छ कालोबत्ती गर्दासम्म भन्ने हिसाब निकालेका छौँ होइन। त्यसको आधारमा हेर्ने हो भने चाहिँ लगभग 21% चाहिँ वित्तीय खर्च भएको छ र 22% चाहिँ भौतिक प्रगति भएको अवस्था छ।
यस आयोजनाले चालु आर्थिक वर्षमा लक्ष्यको 4% मात्र वित्तीय प्रगति प्राप्त गर्न सकेको प्रगति प्रतिवेदनले देखाएको छ। राष्ट्रिय महत्वका यस्ता आयोजनाहरू निर्धारित समयमै निर्माण हुने गरी काम अघि बढे मुलुकले विकासमा चाँडै फड्को मार्नेछ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मञ्जुरी नली यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मञ्जुरीलाई मञ्जुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मञ्जुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब के अन्तर्राष्ट्रिय समाचार। जर्मनीको ट्रियर शहरको एक फुटपाथमा तीव्र गतिको मोटर जबरजस्ती प्रवेश गराइँदा भएको घटनामा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। उक्त मोटर नियतवश फुटपाथमा चढ़ाइएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन्। उक्त घटनापछि एक सवारी साधन र एक व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जापानमा बेरोजगारी दर 3 वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। जापानको आन्तरिक मामिला तथा संचार मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण व्यावसायिक गतिविधि राम्रोसँग प्रभावित बनेको र त्यसको प्रत्यक्ष प्रभाव रोजगार क्षेत्रमा पर्न गएकाले जापानको बेरोजगारी दर यस वर्ष 3 वर्ष यताकै उच्च बिन्दुमा पुगेको जनाएको हो। संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण विश्वमा उच्च गरीबी बढ़ेको भन्दै सन् 2021 सम्ममा निकै ठूलो संख्यामा खाद्यान्न सहयोगको आवश्यकता पर्ने बताएको छ। संयुक्त राष्ट्रसंघीय मानवीय सहायताको प्रतिवेदनमा एक वर्षमा नाटकीय हिसाबले विश्वमा उच्च गरीबी बढ़ेको भन्दै सन् 2021 सम्ममा विश्वका प्रत्येक 33 जनामा 1 जनालाई खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ। विश्वभर कोरोना महामारीका कारण हालसम्म 6,41,70,400 बढ़ी संक्रमित भएका छन्। संक्रमणका कारण हालसम्म 14,85,675 जनाको मृत्यु भएको छ। त्यसै गरी हालसम्म 4,44,32,372 बढ़ी संक्रमित संक्रमण मुक्त भएका छन्। विश्वभर पछिल्लो 24 घण्टामा 5,68,285 जना नयाँ संक्रमित थपिएका छन्। अब आर्थिक समाचार।
नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा रहेको निर्यात व्यवसायलाई विकास एवं प्रवर्धन गर्ने गरी नयाँ दृष्टिकोण निर्माण गर्ने भएको छ। निर्यात व्यवसाय महासंघ नेपालले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व तथा पदाधिकारीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्चाले निर्यातलाई आफ्नो नेतृत्वले उच्च प्राथमिकतामा राख्ने बताउनुभयो। अध्यक्ष गोल्चाले निर्यातमा रहेका समस्याहरूलाई समाधान गर्दै अघि बढ्ने र व्यवसायको लागत, निर्यात प्रोत्साहन, नीतिगत सुधार लगायतका विषयमा ध्यान दिने स्पष्ट पार्नुभयो। कार्यक्रममा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको र उद्योगिक व्यवसायको साख बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा निर्यात व्यवसाय महासंघ नेपालका अध्यक्ष रामबहादुर गुरुङले निर्यातलाई प्रवर्धन गर्न नयाँ नेतृत्वले व्यावसायिक हित अनुकूल नीति ल्याउन पहल गर्न सुझाव दिनुभयो। अखाद्य वस्तु उत्पादन गर्ने 34 उद्योगलाई कानूनी कार्यवाही गरिने भएको छ। पिउने पानी सम्बन्धी 15, खाद्यान्न तथा दलनका 8, दूध तथा दुग्ध पदार्थका 6, तेल तथा घिउका 3 र अन्य गरी 34 उद्योगलाई खाद्य 2023 अनुसार कानूनी कार्यवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले गर्दै आएको शहीद स्मारक ए डिभिजन लिग यो वर्ष नहुने भएको छ। एन्फाले कोरोना भाइरसका कारण अस्त व्यस्त बनेको घरेलु फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न योजना बनाए पनि यो वर्ष ए डिभिजन लिग गर्न नसक्ने बताएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण रोकिएका घरेलु प्रतियोगितालाई त्यहीबाट फेरि शुरू गर्न एन्फा तयार रहेको जानकारी दिनुभयो। तर ए डिभिजन लिग गर्नका लागि यो वर्ष एन्फा असफल हुने बताउनुभयो। चैत्र 11 गतेबाट कोरोनाका कारण लकडाउन हुँदा बी डिभिजन लिग बीचमा नै रोकिएको थियो भने सी डिभिजन लीगको छनौट चरण पनि बिथोलिएको थियो। अब एन्फाले यी प्रतियोगितालाई सुचारू गर्ने भएको छ। तर शीर्ष डिभिजनका लीग गर्नका लागि उपयुक्त समय नभएकोले एन्फाले राष्ट्रिय टीमलाई प्रशिक्षणमा फर्काएर दुईवटा मैत्रीपूर्ण खेल बंगलादेशसँग खेलेको छ।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज देशभर मौसम प्राय सफा रहे पनि प्रदेश एकको पहाड़ी भाग र बागमती प्रदेशमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:38 भयो भने सूर्यास्त भए 5:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको प्रस्ताव अघि बढ़ाउने विषयमा छलफल। दुवै प्रस्तावमाथि औपचारिक र अनौपचारिक छलफल गरी निष्कर्षमा पुग्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठको भनाई। देशका अन्य भागका तुलनामा काठमाडौँ उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या बढ़दो, संक्रमण नियन्त्रण गर्ने उद्देश्यले काठमाडौँ जिल्लाभर सभा सम्मेलन जुलुस धरना लगायतका क्रियाकलापमा रोक। जाड़ोयाममा शीतलहर र हिमपातका कारण हुन सक्ने क्षति रोक्न पूर्व तयारी र प्रतिकार योजना अघि बढ़ाउन सम्बद्धहरूलाई गृहमन्त्री रामबहादुर थापाको निर्देशन र कोरोना संक्रमणका कारण जापानमा बेरोजगारी दर 3 यताकै उच्च बिन्दुमा। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।